नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै रुबिना श्रेष्ठको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
चुनाव 74 प्रदेश सभा र प्रतिनिधि सभा
पहिलो चरण 15 दिन बाँकी, दोस्रो चरण 26 दिन बाँकी।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
पूर्व प्रधानमन्त्री कीर्तिनिधि विष्टको निधन, विष्टकै चाहना अनुसार बिना सम्मान पशुपति आर्यघाटमा अन्त्येष्टि।
माओवादी नेता वर्षमान पुन चढेको गाड़ी रोल्पामा विद्युतीय धरापमा पुन सहित सबै सकुशल, सुर्खेतमा बम बनाउने सामग्री बरामद।
पर्यटन मन्त्री जितेन्द्र नारायण देव सहित तीनजनालाई निर्वाचन आयोगले 24 घण्टे स्पष्टीकरण सोध्यो। सरकारी गाड़ी चुनाव प्रचारमा प्रयोग गरेको आरोप।
अस्ट्रेलियाका प्रधानमन्त्री अल्पमतमा, दोहोरो नागरिकता विवादमा थप एक सांसदको राजीनामा।
र 19 वर्ष मुनिको एसिया कप क्रिकेटमा नेपाल बंगलादेशसँग पराजित। काठमाडौँको मूलपानीमा रहेको माथिल्लो मूलपानी क्रिकेट मैदानको आज उद्घाटन।
दिव्य एलईडी बल्ब 2 वर्षको वारेन्टी का साथ 14 वटा साधारण चिम बाल्नु भन्दा एउटा दिव्य एलईडी बल्ब बाल्नुमै बुद्धिमानी। दिव्य एलईडी बल्ब उज्यालोमा छ दम, खर्च पनि कम। दिव्य एलईडी
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। पूर्व प्रधानमन्त्री कीर्तिनिधि विष्टको निधन भएको छ। पञ्चायतकालमा 3 पटकसम्म प्रधानमन्त्री बनेका विष्टको 90 वर्षको उमेरमा आज बिहान आफ्नै निवास ज्ञानेश्वरमा निधन भएको हो। विष्ट लामो समयदेखि क्यान्सरबाट पीड़ित हुनुहुन्थ्यो। उहाँ 2025, 2030 र 2034 साल गरेर 3 पटकसम्म प्रधानमन्त्री बन्नुभएको थियो। 2030 साल असार 25 गते सिंहदरबारमा आगलागी भएपछि विष्टले नैतिकता को आधारमा राजीनामा दिनुभएको थियो। उहाँ नैतिकताका आधारमा पद छाड्ने नेपालकै एकमात्र प्रधानमन्त्री हुनुहुन्थ्यो। पञ्चायतकालका सक्रिय राजनीतिज्ञ विष्ट 2046 सालको जनआन्दोलनपछि निष्क्रिय जस्तै हुनुहुन्थ्यो। तर उहाँ पूर्व राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएका बेला 2061 सालमा मन्त्री परिषदको उपाध्यक्ष नियुक्त हुनुभएको थियो। विष्टले यसअघि नै आफूलाई मरेपछि कुनै पनि राष्ट्रिय सम्मान नदिन आग्रह गर्नुभएको थियो। त्यसैले उहाँको आजै सामान्य तरिकाले पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको परिवारले जनाएको छ। सरकारले पूर्व प्रधानमन्त्रीहरूको निधनमा सम्मान दिने गरेको छ, तर व्यक्तिपिच्छे सम्मान पनि फरक फरक हुने हुँदा यो विवादमा पर्ने गरेको छ। त्यसैले विष्टले मरेपछि आफूलाई कुनै सम्मान नदिन आग्रह गर्नुभएको थियो, जस अनुसार परिवारले कसैलाई खबर नगरी सामान्य ढंगबाट अन्त्येष्टि गरे पनि पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल र लोकेन्द्र बहादुर चन्द, उप प्रधानमन्त्री एवं राप्रपाका अध्यक्ष कमल थापा, पूर्व प्रधानमन्त्री प्रकाश चन्द्र लोहने लगायतले आर्यघाट पुगेर विष्टप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो।
यसअघिको समाचारमा पूर्व मन्त्री प्रकाश चन्द्र लोहनी हुनुपर्नेमा अन्यथा भएकोले सच्याएका छौं। नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्त चढेको गाड़ी रोल्पामा विद्युतीय धरापमा परेको छ। रोल्पाको घरती गाउँमा हुने चुनावी सभामा जाँदै गर्दा माड़ी गाउँपालिका 1 भिट्टाबाङको जंगलमा पुन चढेको गाड़ीलाई लक्षित गरी विद्युतीय धराप अर्थात सड़कमा बिछ्याइएको बम विस्फोट भएको हो। विस्फोटका कारण गाड़ीमा सामान्य क्षति पुगेको छ। रोल्पाका प्रतिनिधि सभाका उम्मेद्वार समेत रहेका नेता पुनसँगै माओवादी का समानुपातिक उम्मेद्वार जयपुरी घरती तथा नेकपा एमालेका केही नेता तथा रोल्पाका उम्मेद्वार पनि गाड़ीमा थिए। विस्फोटबाट कसैलाई पनि चोट नलागेको र सबै सकुशल रहेको प्रहरीले जनाएको छ। बम पड्कने बेलामा बम राख्ने समूह नजिकै देखिएको प्रहरीले जनाएको छ। प्रहरीले गोली चलाउन थालेपछि उनीहरू भागेका थिए। अहिलेसम्म बम कसले राखेको भन्ने थाहा नभएको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले विद्युतीय धराप थापेको हुन सक्ने आशंका गरिएको छ। पुनको दबावमा आफ्ना जिल्ला सेक्रेटरी सन्तोष सुवेदी र इन्चार्ज दलबहादुर खत्रीलाई पक्रेको भन्दै नेकपाका कार्यकर्ता पुनप्रति आक्रोशित थिए। हिजो मात्रै रुकुममा पनि माओवादी उम्मेद्वार जनार्दन शर्मालाई लक्षित गरेर विप्लवका कार्यकर्ताले बम प्रहार गरेका थिए।
यसैबीच प्रहरीले सुर्खेतको पञ्चपुरी नगरपालिकाबाट ठूलो परिमाणमा बम बनाउन प्रयोग गरिने विस्फोटक सामग्री बरामद गरेको छ। पञ्चपुरी नगरपालिका 11 ढुङ्गी बजारबाट बम बनाउन प्रयोग गरिने डेटोनेटर, जेलेटिन, फ्यूज वायर लगायत बरामद गरिएको प्रहरीले जनाएको छ। बम बनाउन प्रयोग गरिने सामग्रीसँगै भारतीय र नेपाली सिम सहितको मोबाइल पनि बरामद भएको प्रहरीले जनाएको छ। चुनाव प्रभावित पार्ने उद्देश्यले चुनाव विरोधी समूहले विस्फोटक पदार्थ ल्याएको हुन सक्ने प्रहरीको अनुमान छ, तर प्रहरीले कसैलाई पनि पक्राउ भने गरेको छैन।
प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोध्या प्रसाद यादवले चुनाव विरोधी गतिविधि हुन नदिन शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति गराउन सरकारलाई आग्रह गर्नुभएको छ। रिपोर्टर्स क्लबले आज गरेको कार्यक्रममा प्रमुख आयुक्त यादवले रूकुम र रोल्पामा उम्मेद्वारमाथि भएको आक्रमणप्रति ध्यान आकर्षण भएको जनाउँदै यस्ता घटना दोहोरिन नदिन गृह मन्त्रालयलाई सचेत गराउनुभयो। यस्ता घटनाले चुनाव हुँदैन कि भन्ने आशंका नगर्न पनि प्रमुख निर्वाचन आयुक्त यादवले आग्रह गर्नुभयो। सबै मतदाताले निर्भयपूर्वक चुनावमा भाग लिन पाउनुपर्नेमा जोड़ दिँदै प्रमुख निर्वाचन आयुक्त यादवले भोलि उच्च स्तरीय सुरक्षा संयन्त्रको बैठक बोलाएको जानकारी दिनुभयो।
निर्वाचन आचार संहिता विपरीत प्रचार प्रसार गरेको भन्दै निर्वाचन आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्र नारायण देव सहित तीनजनासँग स्पष्टीकरण मागेको छ। मन्त्री देवले सरकारी गाड़ीको दुरूपयोग गर्दै सप्तरीमा आयोजित कांग्रेसको चुनावी सभामा सहभागी भएको भन्दै आयोगले 24 घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो। त्यस्तै आयोगले नेपाली कांग्रेस सप्तरीका सभापति दिनेश कुमार यादव तथा सप्तरीको जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक सूर्यनारायण यादवसँग पनि स्पष्टीकरण सोधेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो। आचार संहिता विपरीत विद्यालयमा चुनावी सभा र भोजभतेर गरेको भन्दै 24 घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको प्रवक्ता ढकालले बताउनुभयो।
निर्वाचन आयोगले मंगसिरमा हुने प्रदेश र प्रतिनिधि सभा चुनावको लागि आजदेखि मतदाता शिक्षा कार्यक्रम शुरू गरेको छ। मतपत्रमा भएको परिवर्तनका लागि आयोगले पूर्व निर्धारित समयभन्दा 2 हप्ता ढिलो गरी कार्यक्रम शुरू गरेको हो। चुनावको कार्यतालिका हेरफेर भएकाले पहिलो चरणको चुनावको लागि 15 दिन मात्र मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने भएको छ। मतदाता शिक्षाका लागि झण्डै 20,000 जना कर्मचारी खटिएका निर्वाचन आयोगले जनाएको छ। उनीहरू हरेक घर घरमा पुग्ने र मतदातालाई मतदान गर्ने तरिका सिकाउने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो। यस्तै मत बदर नहोस् भन्नका लागि विभिन्न ठाउँमा नमूना मतदान पनि शुरू गरिएको उहाँले जानकारी दिनुभयो। स्थानीय तहको चुनावभन्दा अहिलेको चुनावको मतपत्र केही सरल भएकोले मत बदर नहुने उहाँले बताउनुभयो। दोस्रो चरणको लागि भने 3 हप्ता जति मतदाता शिक्षा दिने आयोगको तयारी छ।
राष्ट्रपति विद्यादेवी भण्डारी संयुक्त अरब इमिरेट्स यूएईको औपचारिक भ्रमणमा जानुहुने भएको छ। राष्ट्रपति भण्डारी पर्सि सोमबार 4 दिने औपचारिक भ्रमणका लागि यूएई जाने परराष्ट्र मन्त्रालयले जनाएको छ। यूएईका राजकुमार शेख मोहम्मद बिन जायद अल नाहयानको निमन्त्रणामा राष्ट्रपति भण्डारी त्यसतर्फ जान लाग्नु भएको हो। यूएईसँग कूटनीतिक सम्बन्ध स्थापना भएको 40 वर्ष पुगेको अवसरमा हुने भ्रमणका क्रममा मंगलबार यूएईका उच्च पदस्थ अधिकारीहरूसँग राष्ट्रपतिको औपचारिक भेटघाट हुनेछ। भेटमा द्विपक्षीयबीच पारस्परिक सम्बन्ध विकासबारे चर्चा हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।
ढुङ्गा पन्छाउने काम नसकिएपछि नारायणगढ़ मुगलिन सड़क खण्डमा अहिले पनि गाड़ीको आवतजावत रोकिएको छ। बिहान 10 बजेदेखि बेलुकी 5 बजेसम्म गाड़ीको आवतजावत रोकेर ढुङ्गा पन्छाउने भनिए पनि काम नसकिएकोले बाटो नखुलाइएको चितवनका ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष पन्तले जानकारी दिनुभयो। चितवनको सेती दोभानमा रहेको जोखिमयुक्त ढुङ्गा पन्छाउन आज बाटो बन्द गरिएको आयोजनाका प्रमुख चन्द्रनारायण यादवले जानकारी दिनुभयो। भोलिदेखि भने कालोपत्रे गर्ने ठाउँमा एकतर्फी बाटो सञ्चालन गरिने र भित्ता काट्ने ठाउँका बीचबीचमा 1 घण्टा गाड़ी रोक्दै काम अघि बढाइने भएको छ।
मतदाता नामावलीमा नाम दर्ता गरेका तर परिचय पत्र बुझ्न बाँकी रहेका मतदाताको परिचय पत्र पहिलो चरणमा चुनाव हुने जिल्लामा मंगसिर 8 र 9 तथा दोस्रो चरणमा निर्वाचन हुने जिल्लामा मंगसिर 19 र 20 गते वितरण गरिने भएको छ। निर्वाचन आयोगका अनुसार गएको भदौ 3 गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गरी भदौ 5 गतेसम्ममा 18 वर्ष उमेर पूरा गरेका ठाउँसारी र सच्याउन निवेदन दिएका मतदाताको परिचय पत्र सम्बन्धित मतदान केन्द्रबाट उपलब्ध गराउने निर्वाचन आयोगले जनाएको छ। आगामी मंगिर 10 र 21 गते हुने प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि स्थानीय तहको निर्वाचनमा मतदाता परिचय पत्र बुझ्न बाँकी रहेकालाई पनि त्यही मितिमा मतदाता परिचय पत्र वितरण गरिनेछ। स्थानीय तह चुनावमा मतदाता परिचय पत्र लगेकाले भने नयाँ परिचय पत्र पाउने छैनन्। उनीहरूले पुरानै परिचय पत्र देखाएर मतदान गर्नुपर्नेछ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
हिजो आज नेपालीको विदेश जानी बानी, कोही जान्छन् जानी जानी, कोही जान्छन् जानी, कति लाग्छ खर्च खर्च कमै कति हुन्छ, ओभर टाइम बिदानी अरू के दिन्छ, काम के हो बसै कहाँ हो, के हुन्छु बिदा, सबै कुरा प्रष्ट हुनु नराखी दुविदा। विदेश जाँदा बुझेर जानु, धोका ठाकर कसैले नखानु, धोका ठाकर कसैले नखानु।
काम गर्न विदेश जाँदै हुनुहुन्छ भने आफू जाने ठाउँ, गर्नुपर्ने काम, कम्पनीसँगको सम्झौता पत्र जस्ता कुरा राम्रोसँग हेरेर मात्रै जानुहोला। यसमा अरूको भर पर्नुहुन्न, नत्र विदेशमा दुःख पाइन्छ।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले पूर्व प्रधानमन्त्री कीर्तिनिधि विष्टको निधन, विष्टकै चाहना अनुसार बिना सम्मान पशुपति आर्यघाटमा अन्त्येष्टि, माओवादी नेता वर्षमान पुन चढ़ेको गाड़ी रोल्पामा विद्युतीय धरापमा, पुनसहित सबै सकुशल, सुर्खेतमा बम बनाउने सामग्री बरामद लगायतका खबर प्रस्तुत
गर्यौं। तीन वर्षमा सबै भूकम्प प्रभावितका घर बनाइसक्ने सरकारी लक्ष्य छ। त्यसै अनुसार राष्ट्रिय पुननिर्माण प्राधिकरणले भूकम्प प्रभावितका लागि आउने असार मसान्तभित्र अनुदान लिने अन्तिम समय सीमा तोकेको छ। अहिलेसम्म 9% मात्रै घर बनेका छन्। प्राधिकरणका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत युवराज भूषालले आउने जेठभित्रै 60% घर बनिसक्ने दावी गर्दै आउनु भएको छ। घर पुननिर्माण पहिलो प्राथमिकता हुँदाहुँदै पनि घर बनाउन भूकम्प प्रभावितले भोग्दै आएका समस्या भने जिउका त्यौ छन्। तोकिएको समयमा सबै भूकम्प प्रभावितका घर बन्ने गरी राष्ट्रिय पुननिर्माण प्राधिकरणले कसरी काम गर्नुपर्ला भनेर साथी मदन पौड्यालले प्राधिकरणका पूर्व प्रमुख कार्यकारी अधिकृत सुशील गेवालीलाई सोध्नु भएको छ।
पुननिर्माणको कामलाई वास्तवमा कसरी अगाडि बढाउने हो भन्ने कुराको बारेमा चाहिँ स्पष्ट चाहिँ आफ्नो भिजन एउटा दृष्टिकोण र त्यसको चाहिँ लक्ष्यमा चाहिँ स्पष्ट हुनुपर्छ। सबभन्दा पहिला कसरी जाने भन्ने कुरामा हिजका सबै कार्यजनाहरू त्यहाँ स्पष्ट छन्, नीतिहरू स्पष्ट छन्, विधि प्रक्रिया सबै स्पष्ट छन्। या त त्यही विधि प्रक्रिया र नीतिलाई चाहिँ लिएर अगाडि बढ्ने भनेर भन्नु पर्यो, त्यसलाई चाहिँ समातेर अगाडि जानु पर्यो, होइन भने त्यसमा परिमार्जन गर्ने हो वा चाहिँ नयाँ दृष्टिकोण सार्ने, नयाँ दृष्टिकोण सार्नु पर्यो, त्यो चाहियो। दोस्रो कुरा, तपाईँ अहिले जे ठुलो एउटा अवसर पनि छ, स्थानीय तहमा चाहिँ जनप्रतिनिधि निर्वाचित भएर आइसकेको स्थिति छ, अबको चाहिँ महत्वपूर्ण काम भनेको स्थानीय तहलाई अधिकार दिएर, जिम्मेवारी दिएर, स्रोत साधन दिएर, यस्तो होइन कि अधिकार र जिम्मेवारी दियो त्यसपछि गएर माथि चाहिँ तपाईँको फेसिलिटेसन त्यसलाई सहजीकरण गर्ने, समन्वय गर्ने, त्यसपछि स्रोत साधनहरू पुर्याइदिने खालको काम गरिएन भनेदेखि फेरि पनि हुँदैन। त्यसो गरियो भने र चाहिँ त्यसले चाहिँ उनीहरूले गति दिन सक्ने म देख्छु अझै पनि।
घर त 90% बन्नै बाँकी छ, यसमा चाहिँ स्थानीय तहलाई कसरी परिचालन गर्न सकिएला?
तपाईँ सहज निर्माण सामग्रीको आपूर्ति गर्ने व्यवस्था मिलाउनु पर्ने भयो। एक त्यो गर्नलाई चाहिँ तपाईँको जिल्लामा निर्माण सामग्री ब्याङ्क राख्नुहोस्, ठुलो डिपो राख्नुहोस् र गाउँपालिकाको केन्द्रहरूमा डिपो राख्नुहोस्, आवश्यक अनुसार डिपो राखिदिनुहोस्। त्यो गर्ने जनतालाई चाहिँ तपाईँको गाउँपालिकाबाट वा चाहिँ नगरपालिकाबाट मिनिमम न्यूनतम रूपमा चाहिने निर्माण सामग्री जति हो त्यसको कुपन दिने व्यवस्थापन गरौँ। त्यसो गरी सुपथ मूल्यमा सहज ढङ्गले जनताले निर्माण सामग्री प्राप्त गर्नेछ एउटा काम चाहिँ त्यसो गर्ने खालको स्थिति भयो भने अनि चाहिँ त्यसपछि घर बनाउनको निम्ति निर्माण सामग्रीको अभाव हुने छैन। दोस्रो, निर्माण कर्मीको निम्ति हामीले भन्यौँ वडा वडामा प्रत्येक चाहिँ तपाईँको बस्तीमा चाहिँ हुने गरेर विगतको गाविसका वडा तहमा एउटा वडामा एउटा घर नमुना घर बनाऊ। त्यो नमुना घर बनाउँदाखेरि जनताहरू त्यही सहभागी हुन्छ र निर्माण कर्मीहरू उत्पादन गर्न सकिन्छ, दक्ष निर्माण कर्मीहरू हुन्छन्, जनताले सिक्दछन्, तेस्रो प्राविधिक जनशक्ति जति चाहिन्छ केन्द्रबाट पठाउने कुरा पठाइदिनुहोस्, पठाउने भने पैसा पठाइदिनुहोस्, स्थानीय तहले आफै नोटिस निकाल्छ, सूचना प्रकाशन गरेर आफूलाई चाहेको इन्जिनियरहरू चाहिँ उसले चाहिँ राख्ने काम गर्छ। चौथो कुरा चाहिँ त्यसपछि गएर जनतालाई 3 लाख रुपियाँको निर्वाजी ऋणको बारेमा अझै पनि चाहिँ अलमलको स्थिति छ, अहिले पनि ब्याङ्कहरूबाट पैसा दिने खालको अवस्था भइरहेको छैन, र त्यस पछाडि गएर ब्याङ्कहरूबाट चाहिँ पैसा चाहिँ प्रवाह गर्ने खालको अवस्था बनाइदिउँ, जग्गाको जनताको जुन घर छ त्यही भित्र राखेर त्यसो पनि जनताले चाहिए अनुसारको पैसा 3 लाख रुपियाँसम्म भएपछि घर बन्न सक्छ थप पैसा भयो भने। पाँचौं कुरा जनतालाई चाहिँ एकीकृत गरेर अभियानको रूपमा सञ्चालन गर्न लगाउनुहोस्, प्रत्येक चाहिँ वडा बस्तीहरूबाट चाहिँ मा चाहिँ समितिहरू बनाएर अनि जनतालाई परिचालन गर्ने काम गरौँ, एकअर्कालाई सहयोग गर्ने चाहिँ वातावरण सिर्जना गरौँ, त्यसो गर्यो भने घर निर्माणले एउटा गति लिन्छ, कामहरू अगाडि बढ्ने खालको अवस्था बन्ने देख्छु म।
अब त सरकारले तोकेको समय सीमा आउने बर्खाभित्र सबै नागरिकका घर बन्नुपर्नेछ, फेरि यही शुरूआती प्रक्रियामा गइयो भने त त्यहाँ पनि ढिला सुस्तीको अवस्था रहने भयो नि।
तपाईँले बहुत महत्वपूर्ण कुरा भन्नुभयो, सरकार के गरेको देखिन्छ भने पन्छिन खोजेको देखियो। हामीले असार मसान्तसम्म गर्न भनेका थियौँ, जनताले घर बनाएनन्, हामीले के गर्ने? यस्तो गर्न पाइन्छ? सरकार राज्य त्यसो गर्न मिल्छ? तपाईँ दिनुपर्ने कुरा जनतालाई चाहिँ कुनै पनि नदिने, दिनुपर्ने चिजहरू सबै नगर्ने, अहि भनेका तपाईँको निर्माण कर्मीको उपलब्ध नगराउने, निर्माण सामग्रीको उपलब्ध हुने स्थिति नगराउने, तपाईँ चाहिँ निर्व्याजी चाहिँ तपाईँको ऋण दिने खालको कुराको व्यवस्थापन नगरिदिने, जनतालाई परिचालन गर्ने खालको व्यवस्थापन नगर्ने, इन्जिनियर नपठाइदिने अनि त्यसपछि गएर जनतालाई चाहिँ यति समयभित्र घर बनाउ भनेर भन्ने, यो त तपाईँको चाहिँ उसबाट कामबाट चाहिँ उम्किने र त्यसपछि गएर चाहिँ भाग्ने खालको कुरा भएको अरू के हो?
कुराकानीपछि अब खबरकै सिलसिला। काठमाडौँको कोटेश्वर स्थित एक होटलको कोठाबाट नेदरल्याण्डसका एक नागरिक बाल यौन दुराचारको आरोपमा पक्राउ परेका छन्। उनलाई सीआईबीको टोलीले विशेष उजुरीका आधारमा पक्राउ गरेको हो। पक्राउ पर्नेमा 75 वर्षका हेनरिक्स एन्ड्रियानस जोसेफ स्क्रुइसेन रहेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले उनको कोठाबाट एक बालकको पनि उद्धार गरेको छ। उनी विरूद्ध काठमाडौँ जिल्ला अदालतमा म्याद थप गरी प्रहरीले बाल यौन दुराचार अपराध अन्तर्गत अनुसन्धान गरिरहेको छ।
गैर सरकारी संस्था साझा शिक्षा ई पार्टी नेपालले विभिन्न सामुदायिक स्कूलमा 6000 थान ल्यापटप उपलब्ध गराएको छ। पाठ्यक्रममा आधारित अन्तर्क्रियात्मक शैक्षिक सामग्री सहित अहिलेसम्म 140 स्कूलमा 6000 ल्यापटप वितरण गरिएको संस्थाले जनाएको छ। ल्यापटपमा 8000 भन्दा बढी डिजिटल पुस्तक, शिक्षा, स्वास्थ्य, कृषि लगायतका विषयमा भिडियो, 5000 भन्दा बढी अडियो सामग्री समेटिएको संस्थाका कार्यकारी निर्देशक रवि कर्मचारीले बताउनुभयो।
मेरो पनि भन्नु छ।
19 वर्ष मुनिको एसिया कप क्रिकेटमा नेपाल आज बंगलादेशसित 2 विकेटले पराजित भएको खबरमा धेरैजनाले प्रतिक्रिया दिनुभएको छ।
रोल्पाका निरज पुन मगरले उज्यालोको फेसबुक पेजमा लेख्नु भएको छ, निकै प्रतिस्पर्धात्मक खेलमा 2 विकेटले हार्दा निकै दुःख लागेको छ, तर पनि मेरो गुनासो गर्ने ठाउँ छैन। देशमा 2 दशकसम्म पनि एउटा राम्रो मैदान बन्न सक्दैन, खेलाडीले जीवन गुजार्न अन्यत्रै काम गर्नुपर्ने अवस्था छ। यस्तो अवस्थामा पनि टेस्ट खेल्ने देशसँग प्रतिस्पर्धा गरेर आएका 9 जवान खेलाडीलाई बधाई र आगामी खेलको लागि शुभकामना।
दिलीप घिमिरे लेख्नुहुन्छ, एउटा राम्रो अन्तर्राष्ट्रिय मैदान समेत नभएको देशले क्रिकेटमै अरबौं रूपियाँ लगानी गरेर विश्वकप समेत आयोजना गरेको देशसँग जितका लागि अन्तिम बलसम्म संघर्ष गर्नु पनि जित सरह नै हो, यसमा मलाई गर्व लागेको छ। टुरो जस्तै बनेको नेपाली क्रिकेटको विवाद समाधानमा ध्यान जाओस्, ट्रफी उचाल्न हामी सक्षम छौं।
मूलपानीमा क्रिकेट नखेली खेल जीवन सकिने पीर थियो, तर मैदान भनेपछि पीर हट्यो भन्ने कप्तान पारस खड्काको भनाई उज्यालो अनलाइनमा पढेर फेसबुकमा बोम छेत्री लेख्नुहुन्छ। तपाईँ र अन्य खेलाड़ी अनि क्रिकेट प्रेमीको अथक प्रयासपछि 13 वर्षपछि अलपत्र परेको मूलपानी मैदान खेल्न योग्य भयो। खेल क्षेत्रको चाबी बोकेर बसेकाहरूलाई योभन्दा ठूलो झापट अरू के होला र?
पूर्व प्रधानमन्त्री कृतिनिधि विष्टको निधनबारे फेसबुकमा भोजपुरका हेमन्त जङ कठेत लेख्नुहुन्छ, वास्तवमै विष्ट महान हुनुहुन्छ, उहाँले मरेपछि पनि सम्मान नदिनु भन्नुभएको रहेछ। नेपालको राजनीतिमा अरू प्रधानमन्त्रीको भन्दा विष्टको देन कम छैन, तर सरकारले उहाँको निधनमा शोक वक्तव्य पनि निकालेन।
लालपूर्जा नभएका चितवनका मतदाताले भावुक हुँदै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई 4 प्रश्न सोधेको खबर उज्यालो अनलाइनमा पढेर फेसबुकमा हेमन्त नेउपाने लेख्नुहुन्छ, नागरिकलाई महत्वाकांक्षी सपना देखाउने प्रचण्डको पुरानै बानी हो। चितवनका सुकुम्बासीलाई प्रचण्डले अब कुनै आशा होइन, लालपूर्जा र इलमको बाटो देखाइदिनुपर्छ।
विचारका लागि तपाईँलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू सुफल काफ्ले र उजिर कार्की. सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज. नेपाल दर्पणमा रंग दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला.
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलंकीमा. हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलंकी. फोन नम्बर 0142-9961 र 62, वेबसाइट drishtieye.org. अन्य शाखाहरू विश्वज्योतिमल जमल, चावेल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंज.
लोकसेवा परीक्षा तयारी सम्बन्धी कोशिशको जरुरी सूचना.
यस कोशिश शैक्षिक केन्द्रमा वाणिज्य बैंक, कृषि विकास बैंक, अनुसन्धान सहायक तथा शाखा अधिकृत, नासु, खरिदार लगायतका विशेष तयारी कक्षाहरू 50% छुटमा सञ्चालन हुन गइरहेकाले समयमै भर्ना भएर लाभ लिन सबैमा अनुरोध छ.
सिट सीमित भएकाले छिटो गर्नुहोस्.
प्रमुख विशेषता,
चर्चित लेखक तथा सम्बन्धित क्षेत्रका विज्ञ र वरिष्ठ प्रशिक्षकहरूबाट कक्षा सञ्चालन गरिने.
हरेक हप्ता नमुना परीक्षा लिई फिडब्याक दिइने र कमजोरका लागि थप विशेष कक्षाको व्यवस्था गरिने.
हरेक हप्ता सञ्चालन हुने नमुना परीक्षामा उत्कृष्ट स्थान हासिल गर्ने 10 जनालाई 50% र मासिक परीक्षामा प्रथम हुनेलाई पुरै छुटको व्यवस्था.
थप जानकारीका लागि कोशी शैक्षिक केन्द्र नयाँ बानेश्वर, सम्पर्क नम्बर 01-41-07-007, 98-5-11-72-194.
सुवर्ण अवसर.
विश्व मधुमेह दिवसको अवसरमा नेपाल डायबिटिज, थायराइड, इन्डोक्राइनोलोजी तथा फिजिसियन सेन्टरमा यही कार्तिक 15 गतेदेखि मंगसिर 14 गतेसम्म निशुल्क सुगर परीक्षण गरिनुका साथै थायराइड जाँच मात्र रु 500 र अन्य सेवाहरूमा पनि विशेष छुट प्रदान भइरहेको छ.
सम्पर्क नेपाल डायबिटिज, थायराइड, इन्डोक्राइनोलोजी तथा फिजिसियन सेन्टर, नयाँ बानेश्वर सिभिल ब्याङ्कको माथिल्लो तलामा. फोन नम्बर 01-4785-420-4785-430.
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ.
अब विदेशको खबर. अस्ट्रेलियाका प्रधानमन्त्री माल्कोल्म टर्नबुलले संसदमा बहुमत गुमाउनु भएको छ. दोहोरो नागरिकता लिएका कारण उहाँको दलका एकजना सांसदले राजीनामा गर्नु परेपछि टर्नबुल अल्पमतमा पर्नु भएको हो. पछिल्लो पल्ट पूर्व टेनिस स्टार समेत रहेका जोन अलेक्जेन्डरले दोहोरो नागरिकता विवादमा पदबाट राजीनामा दिएको बीबीसी जनाएको छ. अलेक्जेन्डरको राजीनामापछि अब टर्नबुलको साथमा र विपक्षमा समान 74 जना सांसद छन्. अस्ट्रेलियाको एक उच्च अदालतले उप प्रधानमन्त्री बर्नबी जोइस सहितका अरू 5 जना सांसदले दोहोरो नागरिकता लिएको भन्दै उनीहरू पदमा बस्न अयोग्य रहेको फैसला सुनाएको थियो. त्यसपछि अस्ट्रेलियामा दोहोरो नागरिकता लिएका अरू सांसदले पनि पद त्यागेका हुन्.
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर. 19 वर्ष मुनिको एसिया कप क्रिकेटमा नेपाल बंगलादेशसँग पराजित भएको छ. आज मलेसियाको किनरारा ओभलमा भएको खेलमा नेपाल बंगलादेशसँग 2 विकेटले पराजित भएको हो. नेपालले दिएको 181 रनको लक्ष्य बंगलादेशले खेल सकिन एक बल बाँकी छँदा 8 विकेट गुमाएर भेट्टायो. निकै रोमाञ्चक खेलको अन्तिम ओभरमा बंगलादेशलाई जितका लागि 10 रनको आवश्यकता थियो, तर अन्तिम ओभरमा नेपालले 1 विकेट लिए पनि रन जोगाउन नसक्दा पराजित हुन पुग्यो. बंगलादेशका मोहम्मद नईम शेखले 52 रन बनाए. टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले 40 ओभर एक बलमा 167 रन बनाउँदा वर्षाले खेल रोकिएपछि डकवर्थ लुइस नियमका आधारमा बंगलादेशलाई 40 ओभर एक बलमा 181 रनको लक्ष्य दिइएको थियो. नेपालका भीम सार्कीले 44, रोहित कुमार पौडेलले 40, आसिफ शेखले 30 रन बनाए. नेपालले दोस्रो खेलमा भोलि भारतसँग खेल्नेछ.
काठमाडौँको मूलपानीमा रहेको माथिल्लो मूलपानी क्रिकेट मैदानको आज उद्घाटन भएको छ. मैदानको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले उद्घाटन गर्नुभयो. उहाँले अलपत्र रहेको मैदान खेलाड़ी, प्रशिक्षक र क्रिकेटलाई माया गर्नेहरूको पहलमा खेल्न योग्य हुनु खुशीको कुरा भएको भन्दै मूलपानी मैदानको पूर्णताका लागि राखेपाले काम थाल्ने बताउनुभयो. उद्घाटनमा नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले टियु क्रिकेट मैदानको विकल्प तयार रहेकोमा खुशी लागेको बताए. 13 वर्ष अघि निर्माण शुरू भएको मैदान विभिन्न कारणले पूरा भएको थिएन.
खेल खबरसँगै खबरको सिलसिला यति नै। आज शनिबार, सधैँको शनिबार जस्तै रंगदर्पणको पालो रंगदर्पण लिएर आइपुग्नु भएको छ साथी विष्णु विश्वकर्मा।
आजको रंगदर्पण लोप हुँदै गएका नेपाली लोकबाजामा केन्द्रित छ। गन्धर्व जातिले बजाउने सारङ्गी धुन हिजो आज निकै कम सुनिन्छन्। पहिला पहिला घर घरै पुगेर सारङ्गी बजाउँदै गीत गाउने गन्धर्व जाति जसरी यो पेसाबाट पलायन हुँदै गएका छन्, त्यसरी नै गाइने दाइरिने बजाउने सारङ्गीको धुन निकै कम सुनिने गरेका छन्। नेपाली संस्कृतिको धरोहरका रूपमा चिनिने सारङ्गी, मादल, दमाहा, सनही, डम्फु जस्ता लोकबाजा पनि हिजो आज विरलै सुनिन्छन्। विवाह, व्रतबन्ध, मेला लगायत गाउँघरमा हुने रमाइलो कार्यक्रममा बजाइने लोकबाजा पहिला पहिला चार भन्ज्याङ पारीसम्म सुनिन्थ्यो, तर अहिले त्यसरी बजाउन र सुनिन छाडेका लोकबाजा देशका सबैजसो ठाउँमा भेट्नै मुस्किल छ। काठको अर्धगोलाकार खोक्रोलाई बाहिरबाट गाई, गोरु, रागा, भैँसीको सुकाइएको छालाले मोरेर दमाहा र मादल लगायतका बाजा बनाइन्छ। दमाई र बादी जातिले बाजा बनाउने छाडेपछि लोकबाजा लोप हुने अवस्थामा पुगेका छन्। लोप हुने अवस्थामा पुगेका पुराना लोकबाजालाई संकलन गरेर लोकबाजा संग्रहालयमा राखेर संरक्षण गर्न थालिएको छ। देशभरि 1350 लोकबाजा रहेको अनुमान छ। ती बाजामध्ये 600 भन्दा धेरै बाजा नेपाली लोकबाजा संग्रहालयमा संकलन गरिराखिएको छ। काठमाडौँको त्रिपुरेश्वरमा रहेको संग्रहालयमा राखिएका पुराना लोकबाजामा मध्य र सुदूरपश्चिममा बजाइने धेरै छन्। पश्चिम नेपालका दमाई जातिले बजाउने दमाहा, नरसिङ्गो, झ्याली, सनैसँगै धामी झाँक्रेले झारफुकमा प्रयोग गर्ने डम्फु लगायतका सयौं बाजा संग्रहालयमा सुरक्षित साथ राखिएको छ। नेपाली गीत संगीतमा गिटार, हार्मोनियम जस्ता विदेशी बाजा हावी भएपछि पुराना लोकबाजाका वास्तविक र प्राकृतिक धुन अब संग्रहालयमै सीमित हुने अवस्था बढेको छ। नयाँ पुस्ताले बाबु बाजेको सांस्कृतिक विरासत छाडेर नयाँ पेसा गर्न थालेपछि पुराना लोकबाजा लोप हुने अवस्थामा पुगेकाले संरक्षणका लागि संकलन गरेर राखिएको संग्रहालयका अध्यक्ष रामप्रसाद कणेल बताउनुहुन्छ।
लोक संगीतको चाहिँ मुख्य सम्पदा भनेको चाहिँ बाँकी भएको चाहिँ भनेको दमाईसँग छ, अनि त्यहाँबाट गाइनेसँग छ, बादीसँग छ, कुलुसँग छ। यी चारवटा जाति भनेको नेपालको लोक संगीतको आधारहरू। उनीहरूको राज्यमा एप्रोच छैन, अब सांस्कृतिक संस्थान अथवा एकाडेमीहरूले चाहिँ गर्नुपर्ने त्यो कुरो अब उनीहरूले गरेनन्, तर हामीले आफ्नो तर्फले गरेछौँ।
दमाई, गन्धर्व, कुलु र कपाली लगायतका मुख्य चार जातिले बनाएर बजाउने लोकबाजा उनीहरूको पेसा परिवर्तन भएसँगै अहिले संकटमा परेका हुन्। गाउँघरमा फाटफुट हुने मेला र जात्रामा अहिले बजाइने भए पनि नयाँ पुस्तालाई यसको ज्ञान र महत्वबारे नसिकाइएकाले लोकबाजा संरक्षणको समस्या जटिल बनेको छ। लोकबाजा बजाउने पुराना कलाकार र नयाँ पुस्ताबीच अहिले पटक्कै समन्वय छैन। गायक, संगीतकार र आधुनिक कलाकारले विदेशी बाजाकै बढी प्रयोग गर्न थालेपछि ओझेलमा परेका पुराना बाजालाई संरक्षणका लागि सरकारले पनि पहल गरेको छैन। तर सरकारकै मुख ताकेर बस्नुभन्दा पुराना बाजाको संकलन र संरक्षणका साथै नयाँ पुस्तालाई बाजा बजाउन सिकाउने व्यवस्था गरिएको संग्रहालयका अध्यक्ष
कणेलको भनाई छ।
एउटा नेपालीले एउटा बाजा बजाउन अथवा एउटा गीत गाउन मन लाग्ने अथवा नाच्न मन लाग्ने एउटा नाच एउटा गीत एउटा बाजा चाहिँ अनिवार्य जान्नुपर्छ। त्यो नै यो सबभन्दा महत्त्वपूर्ण अहिलेको सबभन्दा ठुलो काम हो। त्यसको लागि गर्ने यदि कोही चाहनुहुन्छ भने हामी सङ्ग्रहालयमा आउनुहोस्, हामी उहाँहरूलाई चाहिँ त्यो सिकाउने व्यवस्था हामी गरिदिन्छौँ। सम्भव भएसम्म सिकाउँछौँ। अब गुरुहरूलाई ग्रुप भयो भने यहीँ सिकाउँछौँ, ग्रुप पुगेन भने गुरु कहाँ पठाइदिन्छौँ, गुरुहरूले सिकाइदिनुहुन्छ।
रंगदर्पणसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
पूर्व प्रधानमन्त्री कीर्तिनिधि विष्टको निधन, विष्टकै चाहना अनुसार बिना सम्मान पशुपति आर्यघाटमा अन्त्येष्टि।
माओवादी नेता वर्षमान पुन चढेको गाड़ी रोल्पामा विद्युतीय धरापमा पुन सहित सबै सकुशल, सुर्खेतमा बम बनाउने सामग्री बरामद।
पर्यटन मन्त्री जितेन्द्र नारायण देव सहित तीनजनालाई निर्वाचन आयोगको 24 घण्टे स्पष्टीकरण, सरकारी गाड़ी चुनाव प्रचारमा प्रयोग गरेको आरोप।
अस्ट्रेलियाका प्रधानमन्त्री अल्पमतमा, दोहोरो नागरिकता विवादमा थप एक सांसदको राजीनामा।
र 19 वर्ष मुनिको एसिया कप क्रिकेटमा नेपाल बंगलादेशसँग पराजित, काठमाडौँको मूलपानीमा रहेको माथिल्लो मूलपानी क्रिकेट मैदानको आज उद्घाटन।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com मा ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सुरेश महर्जनसँगै अर्जुन पोखरेल र रुबिना श्रेष्ठ पनि विदा हुन्छौ। नमस्कार।